आदरणीय श्रोता नमस्कार, यो समय तपाईँ एडभेन्टिस्ट ओल्ड रेडियोको प्रस्तुति भोइस अफ होप आशाको बाणी कार्यक्रम सुन्दै हुनुहुन्छ। कार्यक्रम प्रस्तुता म रवि, यो समय तपाईँको साथमा छु। मानिस जातिमा देखाइएको परमेश्वरको प्रेम र अनुग्रह तपाईँसँग बाँड्ने उद्देश्यले प्रस्तुत कार्यक्रम तपाईँको आफ्नो प्रिय कार्यक्रम आशाको बाणीमा यहाँलाई हामी न्यानो स्वागत गर्दछौ। आशाको बाणीको आजको प्रस्तुतिबाट पनि तपाईँले परमेश्वरसँग नजिक रहेको अनुभूति गर्नुहुनेछ भनेर हामी आशा राख्दछौ। आउनु श्रोता, यो मधुर भजन सँगै हामी हाम्रो मुख्य कार्यक्रम तर्फ लागौं।
सत्य भने बसन्त सँगै म दौडी हिँडे, डाँडा र काँडा झरना सँगै सोधे, तिमीलाई खोज्दा यहाँ आफैभित्र एकान्तमा मैले सत्यता पाए, सत्यता पाए आफै भित्र एकान्तमा मैले जीवन पाए। सपना जै लाग्छ चोटै चोटले सजिएका प्रेमका सम्झदा यहाँ सपना जै लाग्छ, वर्णन गर्ने शब्द छैन प्रेम र दयाका ढोका खुल्दा मेरो लागि। कहाँ रहेछ त्यो सत्य भने बसन्त सँगै म दौडी हिँडे, डाँडा र काँडा झरना सँगै सुने, तिमीलाई खोज्दा यहाँ आफैभित्र एकान्तमा मैले आफै भित्र एकान्तमा मैले जीवन पाए। रहेछ त्यो सत्य भने बसन्त सँगै म दौडी।
यो समय तपाईँ एडभेन्टिस्ट ओल्ड रेडियोको प्रस्तुति भोइस अफ होप आशाको बाणी कार्यक्रम सुन्दै हुनुहुन्छ। श्रोता मित्र, यो समय हामी पास्टर उमेश पोखरेलबाट आजको बाइबल सन्देश सुन्नेछौ।
श्रोता साथी, न्यानो अभिवादन साथ म तपाईँको आफ्नै आफन्त परमेश्वरको वचन लिएर यो रेडियो कार्यक्रम मार्फत पुनः तपाईँहरूको बिचमा उपस्थित भएको छु। श्रोता, मलाई आशा छ तपाईँले हाम्रा कार्यक्रमहरूलाई नियमित रूपमा सुन्दै हुनुहुन्छ र परमेश्वर को हुनुहुन्छ भनेर आफ्नै जीवनद्वारा अनुभव गर्नुहुन्छ। श्रोता आउनुहोस्, आज तपाईँ हामी पुनः केही समय परमेश्वरसँग चलेको थियौँ। आजको प्रस्तुतिलाई पस्कनुभन्दा पहिले आउनुहोस्, म परमेश्वरमा अगुवाईको लागि बिन्ती राख्छु। जीवी ज्योति महान दयालु परमेश्वर, प्रभु धन्यवादी छु यो जीवन र जीवनमा दिनुभएका प्रशस्त आशिषको लागि। यो रेडियो कार्यक्रमलाई म तपाईँको हातमा राख्छु, यसलाई तपाईँको राज्य र महिमाको प्रचारको खातिर प्रयोग गर्छु ताकि धेरै मानिसहरूले यो रेडियो कार्यक्रम मार्फत तपाईँलाई चिन्न सकन् र तपाईँको ज्योतिमा आफ्नो जीवनलाई ल्याउन सकन्। सबै बिन्ती प्रभु यीशु। श्रोता साथी, भोको पेटले खाना माग्दछ मानिस खानाको निम्ति बनिएको होइन, तर खाना चाहिँ मानिसको निम्ति बनिएको हो। तर पनि मानिसलाई बाँच्नको निम्ति खाना खानु पर्दछ। अन्नका प्रत्येक दाना दानाले मानिसमा प्राण भर्दछ अनि अन्न उब्जाउन मानिसले धेरै परिश्रम गर्दछ। जे होस्, अन्न र मानिस बीच घनिष्ठ सम्बन्ध छ, रहेको छ, रहिरहन्छ र जसलाई सबैले बुझेको छ। एक टुक्रा रोटीको निम्ति मानिस धेरै परिश्रम गर्दछ। कुनै दिन हाम्रो भागमा रोटी वा खाना नआइपुगेमा त्यो भोकको पेटले रोटीको महत्त्वलाई बुझ्दछ। जसले सधैँ खाना प्राप्त गर्दछ, जसको पेट कहिले पनि खाली रहँदैन, त्यसले सायद अन्नको महत्त्व बुझ्न सक्दैन, भोकको पेटको महत्त्व बुझ्न सक्दैन। तर श्रोता, आज धेरै मानिसहरू छन्, तपाईँले सहरमा देख्नुभएको छ, तपाईँ आफ्नै आँखाले गाउँमा घरमा तपाईँले यात्रा गर्ने ठाउँमा देख्नुभएको छ, मागिरहेको छ, सडकको पेटीमा सुतिरहेको छ, भोको पेट सुतिरहेको छ। गाउँघरमा अनिकाले ग्रस्त भएका मानिसहरू राति पटुका कसेर पानी पिएर भोको पेट सुत्छन्, तिनीहरूलाई थाहा होला श्रोता यसको कति महत्त्व छ। रोडका किनारामा मठ मन्दिरका छेउछेउमा हात फैलाइ मागिरहेका मानिसहरूलाई देखेर हाम्रो मगजले यति त बुझ्न सक्छ कि भोकले मानिसलाई केसम्म गर्न वा केसम्म गर्न बाध्य तुलाउँछ। कसैको घरमा 84 व्यञ्जन पाक्लान्, सबै कुराहरू उपस्थित होलान्, कसैलाई एक टुक्रा रोटी पनि नजुट्न सक्छ। हाम्रा आमा बुबा धन्य हुन् जसले हामीलाई प्रतिदिन खाना खुवाएर आजको दिनसम्म ल्याइपुऱ्यो। किनकि तपाईँ र मलाई प्रतिदिन खाना खुवाउन कति सङ्घर्ष गर्नु पर्यो भने, कतिको सामु झुक्नु पर्यो, कतिपय आफ्ना घाँसलाई काटी हामीलाई खुवाउनु पर्यो, कतिपटक आफू भोको बसी हाम्रो पेट भर्नु पर्यो, कतिपटक हामीलाई खुवाउन नपाउँदा उहाँहरू रुनु भयो अनि आफैलाई लाचार महसुस गर्नु भयो, कतिपटक आफ्ना मित्र प्रिय थोकहरू बेच्नु भयो अनि कतिपटक झरी र घामलाई खेप्नु भयो। यो कि त उहाँलाई थाहा छ कि त परमेश्वरलाई थाहा छ। हामी त केवल अनुमान लगाउन मात्र सक्छौँ, जबकि अनुमान भोगाईमा आकाश जमिनको फरक हुन्छ। श्रोता, चोटलाई देखेर मन दुखाउनु र चोटले चोटको दुखाइ वास्तवमै आफैले भोग्नुका भोग्नुमा फरक कुरा हो। यसैले आज दिनसम्म आउँदा तपाईँ हाम्रा भोक कति पटक हाम्रा आमा बाबुले मार्नुभयो, यसैले आज दिनसम्म आउँदा तपाईँ र मेरो निम्ति आफ्नो भोक कति पटक हाम्रा आमा बुबाले मार्नुभयो, यसको निम्ति हामीहरू उहाँप्रति कृतज्ञ हुनै पर्छ। आज हामी सफल भएका छौँ, अब हाम्रो पहिलो कर्तव्य उहाँको भोकलाई मेटाइ सकेपछि मात्र आफूलाई ध्यान दिनुपर्छ। एक बुबाले मलाई भन्नुहुन्थ्यो, जीवनमा मैले भोकलाई मेटाउन जति सङ्घर्ष गरेँ सायद आजसम्म कसैले गरे, तर विडम्बना आज पनि म भोकाउँछु, मलाई दुःख लाग्छ, मेरो भोकलाई मैले तृप्त पार्न सकिनँ, मेरो जीवन रहन्जेल मैले यसलाई यसका लागि सङ्घर्ष गर्नै पर्दछ, फेरि भोक नलाग्ने रोटी पाए कति राम्रो। यो कुनै साधारण सोच होइन, न त मजाक नै हो, यो त एक सङ्घर्षशील व्यक्तिको मार्मिक भोगाई हो। श्रोता, जहाँ आफ्नो जीवनका अमूल्य समय केमा खर्चिएको छ, मूल्याङ्कन गरिएको छ, शान्तिको निम्ति आराम साथ जीवन जिउन फेरि नभकाउने रोटीको अभिलाषा राखेको छ। यथार्थमा संसारमा फेरि नभकाउने रोटी पाइँदैन। यसमा त्यस वृद्ध बाबुलाई दुःख छ। उहाँलाई यो सत्य त थाहा पनि छ, यो उहाँको मिठो परिकल्पना हो जुन चाहिँ निशुल्क रूपमा गर्न पाइन्छ। के तपाईँलाई थाहा छ, जब परमेश्वरका पुत्र संसारमा आउनुभयो उहाँ पनि भोकाउनु भयो। उहाँ यही भोकमा उहाँ सैतानको परीक्षामा पर्नुभयो। त्यस समय उहाँले 40 दिन अनि 40 रातको उपवास बसी सकाउनु भएको थियो। भोक मानिसको कमजोरी हो अनि थाहा पाएको सैतानले परमेश्वरलाई, परमेश्वरका पुत्रलाई यसो भने परीक्षा गर्यो, तपाईँ परमेश्वरका पुत्र हुनुहुन्छ भने यी ढुङ्गाहरूलाई रोटी हुन् भनी आज्ञा दिए। मैले र तपाईँले जस्तो सङ्घर्षशील मानवीय जीवन जिउँ, त्यस्तै साधारण जीवन क्रिस्टले जिउनु भयो। यसकारण उहाँले सैतानलाई देखाउन ढुङ्गालाई रोटी बनाउनु भएन, बरु यस्तो जवाफ दिनुभयो। लेखिएको छ, मानिस रोटीले मात्र होइन तर परमेश्वरको मुखबाट निस्केको हरेक वचनले जिउँछ। यस पदले हामीलाई धैर्य धारण गर्नुपर्ने कुरालाई जनाउँछ। हो, मानिसलाई बाँच्न रोटीको आवश्यकता पर्छ, साथै आफ्नो आत्मिकी भोक मेटाउनलाई परमेश्वरको वचन आवश्यकता पर्छ। कहिले काहीँ मानिसले भोक मेटाउन गलत कदम पनि चाल्ने गर्दछन्, तर थोरै धैर्य धारण गरे परमेश्वरले हाम्रो निम्ति भोजन जुटाउनुहुन्छ। एलियाको भोकलाई मेटाउन परमेश्वरले रोटी कागलाई पुर्याउन पठाउनु भयो अनि एलियाको भोक मेटियो। अब प्रश्न यो छ कि एलिया र हामी एकै होइनौँ र हौ भने त निश्चय नै उहाँले हाम्रो भोकलाई पनि त मेटाउनु हुने छैन। बाइबलको एक ठाउँमा 5 रोटी र 2 माछाले 5,000 परमेश्वरले खुवाउनु भएको प्रसङ्ग उल्लेख गरियो। परमेश्वरका पुत्र जसले आफ्ना निम्ति एउटा ढुङ्गालाई रोटी बनाउनु भएन तर 5,000 मानिसका निम्ति 5 रोटीलाई र 2 माछालाई सबैलाई पुग्ने गरी बाँड्न सक्नुभयो। सोच्नुहोस् उहाँलाई हाम्रो कति फिक्री छ जो हाम्रो भोकको पीडालाई बुझ्नु छ। योहन्नाको पुस्तकमा परमेश्वरको पुत्र यसो भन्नुहुन्छ, जीवनको रोटी म कहाँ आउने भोकाउने छैन र मलाई विश्वास गर्ने कहिले तिर्खाउने छैन। यहाँ ती वृद्ध बुबाले खोजेको रोटी भेटाइएको छ जो परमेश्वरका पुत्र प्रभु क्रिस्ट हुनुहुन्छ, जसलाई ग्रहण गर्दा फेरि पुनः कोही भोकाउने छैन, किनकि ती बुबाले खोज्नु भएको रोटी आत्मिकी शान्तिको रोटी अनि अनन्त जीवनको रोटी थियो, जसले आत्मिकी भोकलाई शान्त पार्दछ। सांसारिक जीवन जिउन चाहिने रोटीसँग सङ्घर्षबाट पाइन्छ, तर पूर्ण भोक नलाग्ने आत्मिकी रोटी चाहिँ परमेश्वरले हामीलाई सित्तै नदिनु। जसले यस संसार र स्वर्गीय संसारमा जीवन प्राप्त गर्न आवश्यक बल, शक्ति, तागत र अगुवाई प्राप्त गर्दछ, त्यस रोटीले अनन्त जीवनको निम्ति प्राण भर्दछ, जहाँ गएर पूर्ण रोटीको निम्ति हामीले सङ्घर्ष गर्नुपर्ने छ। किन परमेश्वरको पुत्रले जीवनको रोटी म नै हुँ भनी परिचय गराउँदै म कहाँ आउने फेरि भोकाउने छैन भने बताउनु भएको छ। यसको मतलब दैनिकी भोजन गर्नु नपर्ने भनेको होइन, तर सम्पूर्ण आत्मिकी वितीक्ष्णता भोक लाल ईर्ष्याको अन्त्य भई मनमा शान्ति भर्ने कुवालाई अङ्कित गर्नु। अर्कोतर्फ रोटीले परमेश्वरको पुत्रको देहलाई पनि अङ्कित गर्दछ। जसरी रोटी नखाई यस सांसारिक लोकमा बाँच्न सकिँदैन, त्यसरी नै परमेश्वरको पुत्रको देह रूपी रोटी नखाई अनन्त जीवन प्राप्त गर्न सकिँदैन। त्यही रोटीले मात्र हाम्रा पापलाई पखाली हामीलाई सफा तुलाई अनन्त जीवनको निम्ति प्राण भर्ने काम गर्दछ। सैतान सधैँ हाम्रो भागको त्यो आत्मिकी रोटी खोज्ने प्रयासमा लागिरहेछ। तसर्थ बडो चनाखो भई हामीले आफ्नो अंशमा परेको रोटीलाई खोज्न नदी राख्नु पर्दछ, जसले पूर्ण रूपमा हाम्रो भोकलाई सदाको निम्ति शान्त पार्दछ।
श्रोता, भर्खरै यहाँले पास्टर उमेश पोखरेलबाट बाइबल वचन सुन्नुभयो। यो समय तपाईँ एडभेन्टिस्ट ओल्ड रेडियोको प्रस्तुति भोइस अफ होप आशाको बाणी कार्यक्रम सुन्दै हुनुहुन्छ। कार्यक्रम सुनेर बस्नुहुने सबै श्रोतालाई हामी हाम्रो कार्यक्रममा स्वागत गर्न चाहन्छौ।
श्रोता मित्र, यदि तपाईँ जीवनदेखि हरेस खानु भएको छ, तपाईँका जीवनमा धेरै अनुत्तरित प्रश्नहरू छन् भने आउनुहोस्, हामी तपाईँलाई परमेश्वरको ज्योतिमा डोहोर्याउन चाहन्छौ। तपाईँ आफ्नो जीवनका चिन्ता फिक्रीबाट निश्चिन्त हुनुहोस् र बाँच्नुको आनन्द परमेश्वरको सामिप्यमा कति मिठो हुन्छ त्यो चाख्नुहोस् भनी हामी चाहन्छौ।
श्रोता, यदि तपाईँ आशाको बाणी कार्यक्रमलाई अनलाइन सुन्न चाहनुहुन्छ वा डाउनलोड गर्न चाहनुहुन्छ भने www.awr.org जानुहोस्। त्यहाँ तपाईँले प्रत्येक दिनको कार्यक्रम सुन्न र डाउनलोड गर्न सक्नुहुनेछ। हाम्रो वेब पेज यस प्रकार छ, www.awr.org। श्रोता, यदि तपाईँ हामीसित सिधै फोनमा सम्पर्क गर्न चाहनुहुन्छ भने हाम्रा नम्बरहरू यस प्रकार छन्: 98165150120, 98165150120 र अर्को 98183595555, 98183595555।
श्रोता मित्रहरू, ख्रिस्ट येशूको नाउँमा न्यानो अभिवादन। जय मसीह। म तपाईँहरूको साथी उमेश यमन थापा सदाझैं आज पनि तपाईँहरूको रेडियो सेट सामु उपस्थित भइसकेको छु। श्रोता मित्रहरू, आज हामी विद्रोह र मुक्तिको विषयमा केही कुरा जानकारी हासिल गर्नेछौ। श्रोता मित्रहरू, परमेश्वरको सिद्ध सृष्टिमा पाप कसरी उब्जियो सो हामीलाई थाहा छैन, तर पाप नै ख्रिस्ट र शैतानको बीचमा भएको महान युद्ध अर्थात् अन्तर्द्वन्द्व विवादको सुरुवात हो भनी हामीलाई ज्ञान छ। ख्रिस्ट येशु र शैतानको बीचमा भइरहेको महान महासंग्रामको बीचमा हामी मानव जाति होमिएका छौँ भनेर पनि हामी सबैलाई थाहा छ। त्यस युद्धमा हामी कोही मानिस पनि उम्कन सक्दैन। तर यस संसार सृष्टि गर्ने अवधारण परमेश्वरको मनमा पस्दा यस संसारमा त्यस्तो विवाद सिर्जना गर्ने न त उहाँको सोचाइ नै थियो, न त हुनु नै पर्ने थियो। सृष्टि अत्यन्तै असल थियो र परमेश्वरले आशिष दिनुभएको थियो। सिद्ध वा पक्को सृष्टिको सम्हारकर्ता परमेश्वर नै हुनुहुन्छ भनेर उहाँको पहिचान गरिएको थियो। तर उहाँले सृष्टि गर्नुभएको सृष्टिलाई रेखदेख गर्न परमेश्वरले आदम र हवालाई जिम्मा दिनुभएको थियो। जब शैतानले आदम र हवालाई धोका दिए, तब यस संसारमा धर्म र पाप वा ख्रिस्ट शैतानको बीचमा महान विवाद युद्धको सुरु भयो। ती जोडीमा भएको परमेश्वर प्रतिको वफादारिता, आराधना, विश्वास, आस्था र स्वीकारिएको स्वामित्व शैतानले आफ्नै निम्ति खोसे। यदि ती जोडीले परमेश्वरको सरल आज्ञालाई पालन गरेको भए यस संसारको दुर्गति हुने थिएन। श्रोता मित्रहरू, परमेश्वरको सही चरित्र वा स्वभावलाई शैतानले बङ्ग्याउने भरमग्दुर प्रयास गर्दछ। सृष्टिकर्ता परमप्रभु सनातनका परमेश्वरको बारेमा विभिन्न गलत धारणाहरूको सिर्जना गर्न शैतानले मानिसलाई उक्साउने गर्दछ। परमेश्वरलाई प्रेम गर्नुको सट्टा उहाँतर्फ विद्रोह, त्रास, घृणा आदि नकारात्मक भावनाहरू जगाउने उसले प्रयत्न गर्दछ। संसारलाई सही रूपमा र व्यवस्थित ढङ्गमा सञ्चालन गर्न रचिएको थियो भन्ने कुरा हामीले कदापि बिर्सन हुँदैन। उहाँको व्यवस्था वा 10 आज्ञाका नीतिहरूलाई निकम्म तुल्याउन शैतानले नै कोसिस गर्दछ। 10 आज्ञाहरूमा दिएका निर्देशन तथा आवश्यकताहरू पालन गर्नु पर्दैन भनेर मानिसहरूको बीचमा घुसाउन शैतानले अग्रज भूमिका खेल्दछ। तर जुनसुकै मोल चुकाउनु परे तापनि परमेश्वरमा निष्ठावान हुनेहरूको विरुद्ध शैतान आक्रमण युगसम्मै जारी छ। पुरानो करारमा परमेश्वरले चुन्नुभएको वयोवृद्ध, अग्रज र विश्वासका पुर्खाहरू, अगमवक्ताहरू, प्रेरित र चेलाहरू, शहीदहरू र सुधारवादीका इतिहासहरूमा शैतान रक्तालु आक्रमणहरूको बारेमा पढ्न सकिन्छ, जुन चाहिँ हामी सिस्टर एलएनजी व्हाइटले लेख्नुभएको पुस्तक द ग्रेट कन्ट्रोभर्सीको पृष्ठ नम्बर 12 र 13 पढ्न सक्दछौँ। तर हामीलाई हामीहरूको बिजोगबाट जोगाउन परमेश्वरसँग जवाफ छ। जब परमेश्वरको दिमागमा संसार सृष्टि गर्ने निर्णय गर्नुभएको थियो, त्यसबेला मानव जात पापको फन्दामा पर्नेछ भन्ने उहाँलाई थाहा थियो भनेर एफिसी 1:4 पढ्न सक्छौँ। अनि मानिसको विद्रोह वा पाप गर्ने प्रविधिको निम्ति परमेश्वरले पूरा जिम्मा लिन प्रतिज्ञा गर्नुभएको थियो र हामी प्रत्येकले गर्ने दुष्टाइको निम्ति महाकष्ट पाउन उहाँ राजी हुनुभएको थियो। पृथ्वीका सारा मानिसहरूसँग बाँकी सृष्टिसँग उहाँको सम्बन्ध पुनर्स्थापना वा पुनर्मिलन गर्ने उपाय त्यो भन्दा कुनै पनि विकल्प थिएन। त्यस पृष्ठभूमिमा शैतानको खतरनाक चलखेल देख्दछौ। परमेश्वरको करुणामय चाहनालाई छताछुल्ल पार्न शैतान उहाँको सृष्टि र उहाँप्रति निष्ठावान हुने जनहरूको सत्यनाश गर्न कठोर र ढिपीपूर्ण प्रयास जारी गरिरहेको पाउँछौँ। उनको दुष्ट योजनालाई बाइबलले भण्डाफोर गर्दछ। व्यक्तिमा, परिवारमा र राष्ट्र राष्ट्रको बीचमा भइरहेको असल र खराब प्रतिस्पर्धामा शैतानको धरहर रूपमा खलनायकको भूमिका खेलिरहेको छ। दुःख, कष्ट, अनिकाल, दासत्व र जेल नेलको पीडामा शैतानले अग्रज भूमिका खेलिरहेको छ भनेर बाइबलले हामीलाई बताउँदछ। सनातन सृष्टिकर्ता परमपिता परमेश्वरप्रति आस्था वा भरोसा राख्ने मानव चाहनालाई उसले हतारबाट ध्वस्त पारिरहेको छ र सृष्टिकर्तालाई भन्दा आफूहरूले बनाएको मूर्ति तथा वा आविष्कारहरूलाई पूजनीयको रूपमा मानुन् भनेर मानिसहरूले उसले भड्काइरहेको छ। तर शैतानको आशयलाई परमेश्वरले जहिले पनि हराइरहनु भएको तथ्य बाइबलमा उघारिएको छ। श्रोता मित्रहरू, आदम र हावाबाट खोसिएको क्षेत्रलाई यसु आउनु भएर परमेश्वर हामीहरूसित वा इमानुएलले फेरि कब्जा गर्नुभएको छ। जहाँ आदम असफल भएका थिए त्यहाँ यसुले सफलता पाउनुभयो। यसुले गर्नुभएको सेवा कार्यमा सृष्टि र दुष्टका वीरहरूमाथि आफूले जितेको देखाउनु भएको थियो। उहाँ स्वर्गमा उत्रिनुभन्दा अघि उहाँले उहाँका चेलाहरूलाई स्वर्गको राज्यको सीमालाई फराकिलो पार्न निर्देशन दिनुभएको थियो र शक्ति सम्पन्न पनि गर्नुभएको थियो। श्रोता मित्रहरू, यो त भयो विद्रोह र मुक्तिको विषयमा छोटक जानकारी। म तपाईँहरूको साथी फेरि भेट्ने बाचासहित अहिलेलाई तपाईँहरू माझबाट बिदा माग्दछु। परमेश्वरले हामी सबैलाई आशिष दिनुभएको होस्। जय मसीह। धन्यवाद। I'm not afraid to die.
श्रोता, तपाईँलाई आजको हाम्रो यो कार्यक्रम शिक्षाप्रद लाग्यो र तपाईँले यसबाट विशेष अगुवाई लिन सक्नु भएको छ भने हामीले आशा लिएका छौँ। हामीसँग पत्राचार गर्ने हाम्रो ठेगाना यस प्रकार छ: आशाको बाणी, पोस्ट बक्स नम्बर 20002, काठमाडौँ, नेपाल। श्रोता, यदि तपाईँ हाम्रो स्टुडियोको नम्बरमा सम्पर्क गर्न चाहनुहुन्छ भने हाम्रा नम्बरहरू यस प्रकार छन्: 9816555120, 9816555120, र अर्को 9818355555, 9818355555। हवस् त श्रोता, भोलि फेरि यही स्टेशन र यही समयमा यहाँसँग भेट्ने आशा राख्दै प्राविधिक साथी राजेश आडा, पास्टर उमेश पोखरेल र कार्यक्रम प्रस्तुता म रवि यहाँसँग बिदा माग्दछौ। नमस्कार।